بسم الله الرحمن الرحيم الحمد لله الذي نبرى قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام.
اللهم صل على محمد وعلى محمد.
والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد.
اللهم صل على محمد وعلى محمد
وعلى روحه ونفسه وسحره وبسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب.
اللهم صل على محمد وعلى محمد
وعلى أوصيائه لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين على تراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون. صدق الله العلي العظيم. صلوات
اللهم صل على محمد وعلى محمد.
میں نے سورہ روم کی آیت نمبر 30 کا انتخاب کیا ان پانچ مجالس کے لیے. سورہ روم 30واں سورہ ہے, 30ویں آیت ہے, آسانی سے یاد رہے گی سب کو. 30واں سورہ تیسویں آیا ہے, تین اشرے پڑھ کے آئے ہیں, چہرے مجھے دھوئے ہوئے نظر آ رہے ہیں, تو سب جگہ ساتھ ساتھ چلتے رہے ہیں. تو کل تین شام طلبا کے بعد بالکل گلے میں طاقت نہیں ہے, وہ ابھی میں کسی پڑھ کے آ رہا ہوں, پھر بھی پوری کوشش کروں گا کہ میں مجلس پڑھ سکوں. میرے سننے کو قبول فرمائیے گا. گزشتہ برس آپ حضرات کے ساتھ میرا پہلا اتفاق تھا, جس پیارے انداز سے آپ نے سنا, آپ کی حسن سماعت پہ یقین لاتے ہوئے میں نے ایک علمی موضوع کو آپ کے سامنے مطرح کیا, یہ یقین رکھتے ہوئے کہ انشاءاللہ اس کو آپ اچھی طرح سے سماعت فرمائیں. فاقم وجهک للدین حنیفا, اور اپنے رخ کو پوری توجہ کو اللہ کے دین حنیف کی طرف کر دیجیے. فطرت اللہ التی فطر الناس علیہا, اللہ نے اپنی فطرت پہ تمام لوگوں کو خلق کیا ہے. لا تبدیل لخلق اللہ, اللہ کی خلقت کے اندر کوئی تبدیلی نہیں آتی. ذالک الدین القیم, یہی وہ پرارزش دین ہے. ولیکن اکثر الناس لا یعلمون, لیکن زیادہ تر لوگ اس بات کی سمجھ نہیں رکھتے کہ یہ اللہ کا دین بہت ہی قیم ہے, قیمتی ہے, پرارزش ہے. یہ میں نے آج تک کو پیش کیا, اور فطرت کے عنوان سے مطالعہ پیش کرنا چاہ رہا ہوں. فطرت کی جو تعریف کی ہے اہل علم نے کہ ہر انسان میں فطرت پائی جاتی ہے. فلسفے والوں نے کہا کہ جانوروں میں جبلت ہوتی ہے, انسانوں میں فطرت. تو فطرت اور جبلت میں بھی فرق ہے. میں نے خود سے پہلے کہہ دیا ہے, علمی موضوع ہے, میں یہاں پہ دو الفاظ استعمال کر, جبلت وہی فطرت, لیکن جانوروں میں جبلت, انسانوں میں فطرت. اللہ یہ کہہ رہا ہے کہ اللہ کی فطرت میں کبھی تبدیلی نہیں آتی, دین فطرت میں پایا جاتا ہے، دین فطرت میں پایا جاتا ہے، اور اسی لیے کہتے ہیں اسلام دین فطرت ہے. امریکہ میں بہت بڑی تحقیق ہوئی اور اس میں وہ کہتے ہیں کہ انسان میں ایک ایسا جین ہے جسے کہتے ہیں گاڈ جین، دا گاڈ جین، یعنی ہر انسان کے اندر ایک ایسا جین ہے، ایک ایسا خلیہ ہے جو اسے خدا کی طرف لے جاتا ہے. انہوں نے تحقیق کی ہے، وہ کہتے ہیں کہ ہر انسان کے اندر ایک ایسا جین ہے جو کہتا ہے خدا کی طرف جاؤں. اب آیا وہ اس خدا کی طرف لے جاتا ہے جو اللہ ہے یا کسی خدا کی طرف لے جاتا ہے؟ مجھے اس کو تھوڑا سا پیش کرنا. ہمارا عقیدہ یہ ہے، علامہ حلی نے لکھا ہے کہ فطرت کا تقاضا یہ ہے کہ انسان خدا تک پہنچ جاتا ہے. جب انسان ساری کائنات کو دیکھے اور کہے یہ خود بخود وجود میں نہیں آ سکتی، اس کا مطلب ہے کوئی خالق ہے. سنیں گے نا؟ تو جب انسان ساری کائنات کو دیکھے، وہ کہتے ہیں جنگل میں بھی کوئی پیدا ہو تو وہ کہے گا یہ کائنات خود بخود وجود میں آ سکتی ہے؟ نہیں. اس کا مطلب ہے کوئی خالق ہے. پھر کیا وہ خالق بغیر قدرت کے ہو سکتا ہے؟ تو خود آ کر کہے گی اتنی دقت آمیز دنیا ہے، کمپلیکیٹڈ ہے، اتنی دشوار آمیز ہے، اتنی پریشان کن ہے کہ کچھ سمجھ میں نہیں آ رہا. اس کا مطلب ہے بنانے والا قدیر ہے. اور میری پوری کوشش یہ ہوتی ہے کہ ہر مشکل سے مشکل مطلب کو اگر سمجھ چکا ہوں تو آسان کر کے پیش کروں. کمال یہ نہیں ہے کہ آسان بات کو مشکل بنا دو، کمال یہ ہے مشکل بات کو آسان کر کے پیش کرو. اور میں سب کے لیے بہت آسان بنا کے پیش کروں گا. علامہ حلی کہتے ہیں ساری کائنات بھی اتنی پیچیدہ ہے کہ بنانے والا قدیر ضرور ہوگا، ایسا نہیں ہو سکتا کہ اس کے پاس قدرت نہ ہو. میں تمام کے تمام آپ کو صفات ثبوتیاں آسان کر کے پیش کر رہا ہوں، بڑی تیزی سے آگے گزر جاؤں گا. پھر وہ خود سوچے گا کیا بنانے والا جاہل ہو سکتا کہ اتنی دنیا، اتنی بڑی دنیا بنانے کے لیے اسے علیم تو ہونا ہی چاہیے. پہنچ رہا ہے تو قدیر بھی ہونا شرط ہے، علیم بھی. قدیر جس کی قدرت کبھی خبر نہ ہو، قادر نہیں قدیر، عالم نہیں علیم. جملہ سنیے گا، یہ اہل بیت علیہ السلام کی تفسیر سے پیش کر رہا ہوں کہ انہوں نے تفسیر کیا بیان کی ہے. دوسرے نہیں سمجھ سکتے، بس آپ ہی سمجھ سکتے ہیں. عالم وہ کہ جس کے پاس علم ہو لیکن ہر چیز کا نہیں. اگر بات وہاں نہ، عالم اسے کہتے ہیں جو علم رکھتا ہو لیکن ہر چیز کا نہیں، علیم اسے کہتے ہیں جس کے پاس ہر چیز کا علم ہو. بات پہنچ رہی ہے؟ تو اللہ علیم ہے. پھر دوسرا اس کا قدیر، قادر نہیں قدیر. قادر اسے کہتے ہیں اسے بس قدرت ہو لیکن اس کی قدرت کبھی زائل بھی ہو سکتی ہے، کبھی قدرت ہے کبھی نہیں. لیکن قدیر اسے کہتے ہیں جس کی قدرت کبھی زائل نہ ہو. ایک جملہ روک کے کہہ رہا ہوں، آپ کی حسن سماعت کی نظر کر رہا ہوں، سارے مجمع کی توجہ ہو. اللہ سبحانہ وتعالیٰ جناب سرور کائنات کے لیے کہتا ہے کہ ہم نے بدل کہو سلطان نصیر، ہم نے آپ کے لیے ایک ایسا سلطان بھیجا جو نصیر ہے، ناصر نہیں. مجھے نہیں معلوم کتنے لوگ پہنچے ہیں، میں کچھ لوگ تو پہنچ گئے. یہ سب نے لکھا ہے سلطان النصیرہ، علیم نے بھی چاہ لکھا سلطان النصیرہ، ناصر نہیں کہا، نصیر کہا ہے علی کو. اللہ نے قرآن میں علی کو ناصر نہیں کہا، نصیر. ناصر وہ مدد کرنے والا جو کبھی مدد کرے کبھی نہ کرے، نصیر وہ ہے جو ہر ایک کی مدد کرے، ہر وقت مدد کرے، اپنے بیگانے میں بھی تمیز نہ کرے. بہت پیارا اندازہ سنا تو سلطانن نصیرا. تو اب عزیزان کرام اپنے فطرت کے موضوع کو ذہن میں رکھیے گا. اب وہ سوچے گا ساری کائنات کو دیکھنے کے بعد کہ بنانے والا کبھی اسے موت آ سکتی ہے؟ اگر موت آ جائے تو ہر چیز زوال پذیر ہو جائے گی, کیونکہ جسے موت آتی ہے اس کی قدرت چلی جاتی ہے, اس کا علم چلا جاتا ہے. علیم و قدیر کی شرط یہ ہے وہ حی و قیوم ہو. میں نے ساری توحید کی پیچیدہ بحثوں کو پیش کر دیا, پھر بھی بہت سے لوگ داد دے رہے ہیں, اس کا مطلب بات پہنچ رہی ہے. اگر نہ پہنچ رہی تو خاموش بیٹھے رہیے تاکہ مجھے سمجھ میں آتا رہے کہ مجھے اور محنت کی ضرورت ہے. تو بات پہنچ رہی ہے دلانے کے نام. تو اب وہ خود بخود کائنات, علامہ ہلی کہتے ہیں خود بخود کائنات دیکھ کے اس نتیجے پہ پہنچے گا کہ وہ بنانے والا علیم بھی ہے, قدیر بھی ہے, حی بھی ہے, مدرک بھی ہے, مرید بھی ہے. اب تو اسے بات کو اور پیش کر رہا ہوں کہ مدرک و مرید کیا ہے. کہ مدرک جو ادراک رکھتا ہو, آپ مجھے دیکھ رہے ہیں, یہ آپ کا ادراک ہے. کبھی ادراک آنکھوں سے ہوتا ہے, آواز کا ادراک کانوں سے ہوتا, کوئی مجھے دیکھتا رہے لیکن تب تک الفاظ کو نہیں سمجھے گا جب تک سنے نہیں. کچھ چیزوں کا ادراک سننے سے ہوتا ہے, کچھ کا دیکھنے سے, کچھ کا چکھنے سے. میں جتنا مرضی کہتا ہوں کہ بہت میٹھا بہت میٹھا, آپ دیکھتے رہیں گے پتہ نہیں چلے گا جب تک پتہ نہیں ہے یا نہیں ہے, جب تک زبان پہ نہ رکھیں. تو کچھ جو ہے وہ چکھنے سے پتہ چلتا ہے یہ میٹھا نہیں ہے, ذائقے سے تعلق ہے, کچھ محسوس کرنے سے ہے. میں کہتا ہوں بھائی یہ بہت ملائم ہے جب تک آپ محسوس نہیں کریں گے. ادراک کی مختلف قسمیں ہیں, توجہ ہو. دیکھنے سے ادراک, سننے سے, چکھنے سے, سونگھنے سے. کبھی بہت خوشبو ہے, بہت دور بیٹھے گا کیسے پتا چلے خوشبو ہے, جب سونگے گے تو پتا چلے گا محسوس. تو پانچ ہے حواس, ان سے ادراک حاصل ہوتا ہے, لیکن اللہ کی نہ آنکھیں ہیں نہ کان ہے نہ ناک ہے نہ زبان ہے نہ ہاتھ ہے, لیکن وہ پھر بھی ادراک رکھتا ہے کیونکہ وہ سمیع و بصیر ہے. مولا فرماتے ہیں پروردگارہ کیسا ہے تو, نہ کان ہے نہ آنکھیں لیکن پھر بھی سنتا بھی سب کچھ ہے, دیکھتا بھی سب کچھ ہے. یا تو پھر مانو کہ علیم ہے, ہر چیز کا علم, یعنی دیکھنے اور سننے کا علم رکھتا ہے. یا قدیر ہے, یہ دیکھنے اور سننے کی طاقت رکھتا ہے. کہ دیکھو میں سمیع و بصیر ہوں, میں سمیع و بصیر ہوں, دیکھنے اور سننے والا. اللہ کہتا ہے میں سمیع و بصیر, سننے اور دیکھنے, بصیر دیکھنے والا, سمیع سننے والا. کہ میں سمیع و بصیر ہوں, میں نے دنیا کے اندر تمہیں اپنی مثال بنایا, تم دیکھتے بھی ہو سنتے بھی ہو. کبھی سوچا آنکھیں کس نے دی, کان کس نے دیے؟ علی ابن ابی طالب نے بتایا کہ انسان کمال ہے تیرا, چربی سے دیکھتا ہے, ہڈی سے سنتا. اب پھر تو کیسے خالق کا انکار کر دیتا؟ بات پہنچ رہی ہے؟ اللہ نے کہا اسے کہتے ہیں کہ فطری دین فطرت پہ ہے. میں بھی اور وسیع وسعت دینا چاہ رہا ہوں اس موضوع کو, چلنا چاہیں گے نا؟ دیکھیں نا گلے میں طاقت ہے نہ سینے میں, آپ پھر بھی پڑھوا رہے ہیں مجھ سے. تو مولا کہتے ہیں کہ سمیع و بصیر ہے, علیم ہے, خبیر ہے, حی و قیوم ہے. یہ ساری صفات میں نے پیش کر دی ہیں بغیر ان چیزوں کے. سائنس نے انکار کیوں کیا خدا کا؟ وہ کہتے ہیں ہم لیبوریٹری میں لا نہیں سکتے. خدا کی قسم یہی دلیل ہے, میں پوری سائنس پڑھاؤں. وہ کہتے ہیں دلیل یہ کہ کیا خدا ہے؟ نہیں. کیوں؟ کبھی لیبوریٹری میں نہیں آ سکتا, اسے محسوس نہیں کیا جا سکتا. تو کہتے ہیں کیونکہ محسوس نہیں کیا جا سکتا اس لیے ہم انکار کر دیتے ہیں. سائنس کے لیے سب سے آسان طریقہ یہ, جو چیز لیبوریٹری میں نہ اس کا انکار کر دو. مانو گے تو ثابت کیسے کرو گے؟ توجہ ہو, میں دلیل دے رہا ہوں اگر سننا چاہیں گے. جس پیارے انداز سے آپ سن رہے ہیں نا, خدا کی قسم کے بچے تک میرے دل سے دعائیں نکل رہی ہیں کہ میں نے ایک علمی موضوع لے لیا, اتنا علمی موضوع اور اتنے پیارے انداز سے سن رہا ہے. اللہ نے کہا فرانس میں ایک بہت بڑی تحقیق کی گئی, تو انہوں نے کہا کہ ابھی معلوم کیا جائے روح کیا چیز ہے. روح سمجھتے ہیں نا سب, انسان دو چیزوں کا مرکب ہے, روح اور جسم. جسم وہ جو لیبوریٹری میں چلے جاؤ, जैसे मोहल्ले में लेबोरेटरी में चला जाए और रूह जो लेबोरेटरी में नहीं आती तो उन्होंने कहा क्या किया जाए, कभी तहरीक तो करनी है, रूह निकल जाती है तो आदमी मुर्दा हो जाता है। तो उन्होंने कभी पहली बात यह है कि मालूम किया जाए इसका वजन कितना है। तो उन्होंने कहा ठीक है, मरने वाला जिस आदमी का कंफर्म होकर मर रहा आखिरी सांसों में है उसे एक ऐसे बिस्तर पर लिटाया जाए जिसके ऊपर स्केल हो, जिसके ऊपर एक मिजान हो, तराजू जैसे वजन किया जाता है। तो उन्होंने रखा, एक आदमी का कि नब्ज देखते रहो, दूसरे ने कहा सांस कितना रहे, मैं वजन देखूंगा, तवज्जो हो। तो उन्होंने कहा कि ऐसा कोई मिजान हो, उसका ऐसा स्केल हो कि एक एक ग्राम तक बताए। तो उन्होंने कहा 84 किलो 3 ग्राम का सांस आ रही है, आ रही है, सांस रुक गए। क्या बता कितने ग्राम वजन था, का सांस रुक गया लेकिन तवज्जो हो, का सांस रुका लेकिन वजन में कोई फर्क नहीं आया। क्या अजीब है, यानी रूह का वजन ही नहीं है, पता नहीं है या नहीं है, पता नहीं है या नहीं है। भाई कुछ लोग तो पहुंच गए, कुछ लोग पहुंच गए और कुछ को उंगली पकड़ के भी मैं पहुंचाना जानता हूं। बेचारे ग्रामीण ने वजन किया, उन्होंने कहा रूह का तो कोई वजन ही नहीं है। क्या अच्छा ठीक है, एक आदमी जो मर रहा हो ना उसे शीशे के एक ऐसे जाल में रखते ना, मतलब के इस तरह से हो कि पता चले रूह का रंग नजर आ जाए। समझो, तो मरने वाले को शीशे के उन्होंने मर्तबान में रखा, चारों तरफ से सारे साइंसदान बैठ गए। कभी जब रूह निकलेगी ना सांस चल रहा, रुक गया, बताओ क्या रंग था, करना कुछ नजर नहीं आया। राजीव रूह है, न वजन है न रंग है। पता नहीं कितने लोग पहुंचे हैं। तो सबने सारे साइंसदानों ने एक सलाह निकाली, अंग्रेजी की एक सलाह है, फ्रेंच से ली गई सचल, उसे अरबी में कहते हैं लतीफ। लतीफ, हवा लतीफ है, पकड़ना चाहे हाथ में नहीं आ सकती, हवा है इसे कहते हैं लतीफ। और तो तारीफ की जरूरत नहीं है, मजीद डेफिनेशन की जरूरत नहीं। मेरे बड़ा इल्मी मौजूद है, आप बड़ा निभा रहे हैं मेरे साथ, मैं बिल्कुल माजूरत करके कहूंगा कि मैंने इल्मी मौजूद लिया, निभाते रहिएगा। लतीफ वो शहर जो हाथ में ना आए लेकिन यकीन हो कि है। तो उन्होंने कहा भाई दीवारें लगा दो, दरवाजे लगा दो, शीशे लगा दो, भाई ये बाहर आवाज क्या आ रही है, कहा हवा चल रही है। क्या तरह हाथ में लेके आओ, कहा हाथ में नहीं आती, हवा है। इसे अंग्रेजी में सटल कहते हैं, अरबी में लतीफ, उर्दू के अंदर कोई लफ्ज नहीं था, मैंने इसीलिए अरबी का सहारा ले लिया। तो अब लतीफ है, कहा लतीफ है, हाथ में नहीं आ सकती है। कहा अच्छा ठीक है, इम्तिहान किया जाए मौजूद है या नहीं है। तो उन्होंने गुब्बारा लिया, उसमें हवा भरी, क्या गुब्बारा बड़ा हो गया। उन्होंने वजन करके देखा, कहा हवा का वजन भी है, जगह भी घेरती है, इसका मतलब है हवा मौजूद है लेकिन रूह ना वजन रखती है, ना जगह घेरती है, ना रंग रखती है, फिर भी मौजूद है। अब लहजुल बलागा समझ में आई, मौला ने कहा ओ इंसान तू खुदा का इनकार कर रहा है, तुझे तो अभी रूह समझ में नहीं आई। उसकी मखलूक को समझ नहीं रहे, उसका इनकार कर रहे हो। मैं मखलूक समझ में नहीं आई और खालिक का इनकार। तो मौला ने कहा, किसी आदमी ने पूछा मौला ये रूह क्या समझाए, मौला ने कहा तेरे समझ में आने वाली होती तो तू समझ चुका होता। तो आपको समझा कि शायद अस्तग़फ़िरुल्लाह की शायद ये टाल रहे। मौला ने कहा फिर सुन, अब खुतबा मैं पेश कर रहा हूं, सुनना चाहे अगर, यानी बताइए रूह क्या चीज है। वही सलून का रूह, बोले रूहों में अमर रबी, कुरान कहता है मेरे हबीब ये आपसे रूह के मुताबिक सवाल करते हैं कि रूह क्या, कह दीजिए रूह भी मेरे रब का एक अमर है, रूह भी मेरे रब का एक अमर है, मेरे रब का एक अमर है, रूह अमर है। सब छा वही सकता है रूह को जो बोले अमर हो। एक जहमत हूं आपको, बहुत से लोग खड़े हैं, बहुत से लोग बाहर, अगर जहमत करें थोड़ा थोड़ा कर आगे आ जाएंगे तो जगह बन जाएगी। थोड़ा थोड़ा जहमत करके इधर से भी और इधर से भी आगे आ, इधर से भी इधर आगे करो। मतलब बाहर ग्राउंड भी भर चुका है, बहुत से लोग खड़े हैं, मुझे कहा कि इंतजामिया ने कि अगर जहमत करें सकते सुनेंगे ना, ये मैं पेश करूंगा तो वो जो हाथ मेरे साथ रहेंगे। तो अब मैंने कहा कि रूह अमर है और हुज्जत खुदा उलिल अमर है। समझा उनको वही सत्ता है जो खुद उलिल अमर है। अब मौला ने जो पेचीदगी बयान की है रूह की, मैं उसे पेश कर रहा हूं। खुदा की समय जितनी दफा पढ़ता हूं ना ये खुतबा, तो मेरे रोंगटे खड़े हो जाते हैं कि सिवाय अली के और कोई बयान ही नहीं कर सकता। बच्चे की रूह अलग है माँ की अलग? क्या कभी गौर किया माँ की रूह अलग है, बच्चे की रूह अलग है, मां ही के पेट में है? और सुनने का मतलब एक एक जुमला खुदा की कसम सोने के पानी से लिखा जाए तब समझे लो इसकी अर्जिश को, तब समझेंगे कि जब सोने के पानी से लिखा जाए। मौला कहते देख रूह को समझना चाहता है ना तो बस इतना सा गौर कर ले कि वो जो मां के शिकम में बच्चा होता, मां की एक रूह, उसकी एक रूह, दो रूह है, दोनों अलग अलग। बच्चा शिकम में मादर में मर जाता, तूने कभी गौर किया कि फरिश्ता मलकुल मौत जब आया वो जो अंदर थी रूह वो चली गई, जिस्म के अंदर जिस्म, उस जिस्म के अंदर रूह, बाहर वाली रूह को पता भी नहीं चला। हाय मौला कहते हैं, मौला फरमाते हैं इतनी लतीफ है रूह, मां को पता भी नहीं चलता कि उस बच्चे की रूह चली गई। फिर मौला फरमाते हैं जरा गौर तो कर, क्या उसके साथ फरिश्ता पहले से था जिसने मां की रूह से कहा तू रुक जा हमारे जाने का वक्त है, या बाहर से फरिश्ता आया था एक को रोका उसे महसूस तक नहीं हुआ, वो जो जिस्म के अंदर जिस्म था उसकी रूह थी वो चली गई उसके, या कोई ऐसा अमर था जो इस रूह से जुदा हुआ उसके साथ रहा वो बाकी रही? मैंने तो अभी कुछ भी बयान नहीं किया। आप में से कितने हजरत कितने परेशान है, ये सोचिए मौला अगर सारी पेचीदगियां बयान करते तो किसका जहन सुनता? वो बद्दू अरब और ये सुल्तान नसीरा, वो क्या समझते कि मौला क्या बयान फरमा रहे हैं। ऐसा ग्रामी ये मौला ने सिर्फ चंद पहलू पेश किए हैं, अगर सुनना चाहे मैं आगे बढ़ना चाह रहा हूं। फितरत जहन में रखिएगा, तो इंसान की रूह फितरत के साथ है। एक और लफ्ज है इसको भी सुन लीजिए, इसे कहते हैं गरीजा, गैन रे ये से है गरीजा। सुन रखा लफ्ज कैसे, कुछ ने सुन रखा कुछ नहीं, गरीजा इसको भी जरा सुन लीजिए। फितरत को अंग्रेजी में कहते हैं नेचर और गरीजे को कहते हैं इंस्टिंक्ट। मैं दो मजबूरों की सलाह का मैंने सहारा लिया, अगर सुनना चाहेंगे। बहुत से लोगों ने बहस किया कि फितरत बदल नहीं सकती, तो आया ये औलाद से मोहब्बत फितरत में है या नहीं? है फितरत में है। तो वो कहते नहीं फितरत नहीं बदल सकती, हमारे उलमा ने कहा नहीं फितरत बदल सकती है, कहते ना क्योंकि हम हमारा यह अकीदा है कि तौहीद फितरत में है, तौहीद फितरत में है। तो फितरत का लोग कैसे इनकार कर देते हैं, तौहीद का कैसे इनकार कर देते हैं, कहते थे ना कुछ लोग खुदा नहीं है। तो कभी जब फितरत में है फितरत तो बदलने नहीं चाहिए। अच्छा औलाद की मोहब्बत आया फितरत में है या नहीं, घबरा तो नहीं रहे, औलाद की मोहब्बत आया फितरत में है या नहीं है। क्यों पूरी दुनिया में कहीं चले जाए हर इंसान को औलाद की मोहब्बत होती है। फितरत उसे कहा जाता है जो सब जगह हो, चाहे हिंदुस्तान हो, पाकिस्तान हो, ईरान हो, इराक हो, सऊदी अरब हो, अफगानिस्तान हो, बरतानिया हो, अमरीका हो, कहीं चले जाए फितरत बदल नहीं सकती। फितरत उसी को कहा जाता है बदल ना सकती हो। औलाद की मोहब्बत फितरत में, अजीजाने किरामी, औलाद की मोहब्बत फितरत में, हर माँ बाप के फितरत में है कि औलाद से मोहब्बत करते हैं। लेकिन अरब अपनी बेटियों को जिंदा दफना देते थे, तो इसका मतलब है कि फितरत को भी अगर दूसरे बता बता के तब्दील करना चाहे तो तब्दील करा देते हैं। अगर बात पहुंच गई हो, लोग अगर प्रेशर डालें, लोग फिशार दें, तो इंसान फितरत से फिर जाता है। लेकिन बहुत से लोग अपने बेटियों को नहीं दफनाते थे, क्यों? वो कहते थे नहीं मुझसे बेटी दफनाई नहीं जा रही। इसका मतलब है फितरत में मोहब्बत थी, मुआशरा बता रहा था फितरत से हट जाओ। नहीं पहुंचे, नहीं पहुंचे, फितरत में मोहब्बत थी लेकिन मुआशरा कह रहा था इस फितरत से हट जाओ। मैं तमाम चीजों को पेश करूंगा इसमें कि हत्ता इमामत भी फितरत में है, फितरत से साबित करूंगा आने वाली मजलिसों में। अगर सुनना चाहेंगे तो आज एक और सुन लीजिए, मैं पेश करना चाह रहा हूं। तो हबीब खुदा की मशहूर मारूफ हदीस है, शिया सुन्नत की किताबों में है कि जनाब सरवर कायनात मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम आपने फरमाया कि कुल्लु मौलूदिन यूलदु अला फितरत इस्लाम, हर बच्चा इस्लाम की फितरत पे पैदा होता है। वह अबावाहु युहब्बिदानहु व युनस्सिरानहु व युजन्निसानहु, उसके माँ बाप होते हैं जो उसे यहूदी बना देते हैं या ईसाई बना देते हैं या मजूसी बना देते हैं। सुन रहे हैं सब, सारे मजमे की तवज्जो में पूरा खून जिगर दे रहा हूँ आपकी खिदमत में। ऐज़ाने गिरामी, शिया सुन्नी सब उलमा ने लिखी इस हदीस, सब ने लिखा, मुहद्दिसीन ने लिखा, तफ़सीर मुफस्सिरीन ने लिखा कि सरवर कायनात ने फरमाया है हर बच्चा फितरत इस्लाम पे, फितरत तौहीद पे नहीं, फितरत इस्लाम पे पैदा होता। इमामत इस्लाम का जुज है, नबुव्वत इस्लाम का जुज है, इस्मत इस्लाम का जुज है। अब सारे मजमे की तवज्जो में खून जिगर दे रहा हूं आपकी खिदमत में। तो सरवर कायनात ने फरमाया, कहा कि हर बच्चा फितरत इस्लाम पे पैदा होता। ये माँ बाप है जो किसी बच्चे को यहूदी बना देते हैं, किसी को ईसाई, किसी को मजूसी। माँ बाप है यहूदी ईसाई या मजूसी बना देते हैं, बच्चा फितरत इस्लाम पे पैदा होगा। मजमे की तवज्जो में पूरा खून जिगर दे रहा हूं, दोबारा दोहरा रहा हूं, सरवर कायनात फरमाते हैं हर बच्चा फितरत इस्लाम पे पैदा होता, हर बच्चा फितरत इस्लाम पे पैदा होता। माँ बाप कभी यहूदी बना देते हैं, कभी ईसाई, कभी मजूसी, तो गोद का बड़ा असर है। जो अभी तक नहीं पहुंचे उनकी तवज्जो हो मेरे साथ, सारे मजमे की तवज्जो सुन लीजिएगा, फिर सारे मजमे कोई खामोश ना बैठे। अगर समझ में आए तो खुदा की कसम सबको वास्ता जनाब सरवर कायनात का, कोई खामोश ना बैठे। और अगर समझ में नहीं आया तो कोई ना बोले। सरवर कायनात ने कहा माँ बाप हर बच्चा फितरत इस्लाम पे पैदा होता। ये माँ बाप है जो कभी यहूदी बना देते हैं, कभी ईसाई, कभी मजूसी, बच्चा तो फितरत इस्लाम पे पैदा होता। तो इसका मतलब है गोद का बड़ा असर होता, गोद का बड़ा असर होता, गोद का बड़ा असर होता। तो मानो ना जिस गोद में,
पहुंचे
अभी तक नहीं पहुंचे, दोबारा दोहरा दूं, सरवरे कायनात फरमा रहे, हर बच्चा फितरत इस्लाम पे पैदा होता। ये माँ बाप हैं जो कभी बच्चे को यहूदी बना देते हैं, कभी ईसाई, कभी मजूसी, पे पैगंबर ने तीन ही गुरु बताए हैं, तीन गुरु बताए हैं, सारे अधियान के नाम नहीं लिए, यहूदी ईसाई मजूसी बताए, न जाने किन तीन की तरफ इशारा, जाने आप कहां जा रहे हैं, मेरे साथ रहे खुदा, मेरे साथ रहिएगा, न जाने कहां चले गए आप हजरा, मैं अपने अल्फाज का जिम्मेदार हूं आपकी सोच का नहीं। अब हबीब खुदा ने फरमाया, माँ बाप है जो कभी बच्चे को यहूदी बना देते हैं, कभी ईसाई, कभी मजूसी, तो गोद का बड़ा असर होता है, गोद का बड़ा असर होता है, गोद बड़ी अहम है। तो फिर मानो ना, जिस गोद में कोई पल के मोहम्मद बने, कोई अली बने, कोई अकील बने, कोई जाफर तैया, अब तो सबको समझ में आ गया होगा, फितरत मौजू वाजे हो रहा है। देखिए फितरत कितनी अहम है, दुआ दीजिए उन माँ बाप को जो आपको फितरत पे लेके चले, सलाम उन माओ को। यहां तक मासूम की, मासूम इमाम की हदीस है का, जब भी कोई अपने दिल में अली की बिना पाए तो अपनी माँ को दुआ जरूर दे। पता नहीं बात पहुंचे नहीं सकते, क्या अपनी माँ को दुआ जरूर दे कि उसके किरदार का, उसके दूध का असर है, कि उसके किरदार का और उसके दूध का असर है कि अली की विलायत पे हो, गोद का बड़ा असर होता है। मैं ज्यादा गर्मी बर्दाश्त नहीं कर पाता हूँ, इंशाल्लाह कल से अगर कोई और मेरे लिए पंखा लग जाए, क्योंकि मैं दो मरतबा मेंबर से गिर चुका हूँ, किसी जगह पे गर्मी की वजह से मैं बात कर परेशान हो जाता हूँ। तो आज जितना पढ़ा उसे कबूल फरमाइएगा, थोड़ा सा मैं अभी और तफसील में जाना चाह रहा हूँ अगर सुनता है। मैदान गिरामी, ये फितरत एक ऐसी शय है कि जिसके बगैर इंसान न दीन समझ सकता है, न खुदा को समझ सकता है, न नबी न इमाम, और कोई शय तब तक समझ में नहीं आती जब तक इंसान अपनी फितरत के उस आवाज को लबैक ना कहे। जुमला मैं कह गया, एक जुमला कहूं, अगर बच्चा दौड़ता हुआ है, छोटा सा बच्चा बाहर से, और कहे भी बाहर आग लग गई, कुछ लोग कहेंगे बच्चा है, कुछ कहेंगे नहीं बच्चा है, क्या हुआ, बात बड़ी अहम बता रहा, सुन लो। कुछ लोग पहुंच गए, कुछ लोग कहेंगे बच्चा, बच्चे की बात पे क्या इतना करना, बैठ जाओ, इतने में छोटा सा बच्चा और आ जाए, वो छोटा बच्चा भी कहे बाहर आग लगी हुई है, जो अब तक नहीं ना सोच रहे थे वो भी कहेंगे अरे दूसरा बच्चा आया है, तवज्जो हो। अच्छा इतने में कुछ लोग कहें बच्चे हैं, बच्चों की बातों में कहां आ रहे हो, तीसरा बच्चा आ जाए, फिर कुछ लोग कहेंगे अरे बच्चा है, चौथा पांचवा दस पंद्रह बच्चे आ जाए, फिर अब हर मजमे में आदमी कहेगा कुछ तो है, जाके देखो तो सही, दस पंद्रह बीस बच्चे आ चुके, तवज्जो है, दस बीस बच्चे आ गए, बच्चे छोटे छोटे दस बीस बच्चे आके इतना कहते कुछ है वहां, तो सब देखने चले जाएं। और अगर 1,24,000 अंबिया, एक ही बात दोहरा रहे, खुदा है, खुदा है, जो नहीं मानेगा जहन्नम है। भाई ये बच्चे नहीं है, आदम, नूह, इब्राहिम, मूसा, ईसा, सरवरे कायनात, नहजुल बलागा में अमीरुल मोमिनीन कहते हैं, ऐ मोहम्मद हनफिया, अगर अल्लाह के अलावा कोई और खुदा होता ना तो वो भी अपने रसूल भेजता, पता नहीं है या नहीं। मौला कहते हैं अगर कोई और खुदा होता तो वो कहता है अपने आप ही को मनवाया चला जा रहा, मैं भी अपने आप को मनवा। क्या सारे अंबिया का एक ही बात कहना, अल्लाह इलाहा इल्लल्लाह, बेटा ये इस बात की दलील है बस एक ही खुदा है। बच्चे आके कहे तो आप मान लें, पता नहीं बात पहुंची नहीं बात, बच्चे की बात मान लेंगे ना। और अगर अंबिया आके कह रहे, अच्छा फिर एक और बात, किसी ने आज तक अंबिया पे ये तोहमत इल्जाम नहीं लगाया कि इन्होंने दुनिया कमाई थी, पैसे के खातिर किया, बल्कि लोगों ने लिखा मैदाने कैसे थे, पत्थर मार मार के लोगों ने जान से मार दिया, फिर भी कहते रहे ला इलाहा इल्लल्लाह। पता नहीं बात पहुंचे नहीं पहुंचे, तो फिर तवज्जो तो दीजिए कि कोई है कि आज हमें कैसे मुआशरे में न परवान चले कि जहां खुदा का इनकार हो जाए। बात पहुंच गई है जिंदा गया। अच्छा देखिए, जब कोई इंसान किसी शय को मानता है ना, तो उस मानने के आसार इंसान में मुरतब होने लगते हैं। एक जगह पे बैंक में सीसीटीवी कैमरा है, तो चोर जाते हुए 100 दफा सोचेगा भाई यहां सीसीटीवी कैमरा है, कैमरा ना हो तो कह कुछ नहीं, पैसा रखा रहा चलता भी उठा के फेंक देगा सड़क पे पैसे, तवज्जो है, पैसे की अहमियत क्या, तो कुछ है ही नहीं, इतना ना गार्ड है ना कुछ है, तवज्जो है। अल्लाह कह रहा है देखो ये जितने भी सीसीटीवी है ना, ये कुछ भी नहीं है, मैंने कांधों पे बिठा रखे हैं, चौबीस घंटे साथ हैं, कभी धोखे में ना आ जाना, सब कुछ रिकॉर्ड हो रहा। अपनी बात पहुंचे नहीं पहुंचे, दुनिया के सीसीटीवी से बचते हैं, ये अल्लाह का सीसीटीवी। पता नहीं बात पहुंचे नहीं पहुंचे, तो फितरत ये है कि इंसान जब बावर कर ले तो फिर उस पर असर आने लगता है। जब बावर ही ना हो, एक आदमी आपको कह देना ये कैमरे सही नहीं है, तो सब पत्थर मार रहे हैं, दिल करेगा भी एक ईंट मैं भी मार देता हूं, 100 लोग पत्थर मार के चले गए, मेरा एक पत्थर क्या कर देगा, पता नहीं तो है या नहीं। लेकिन अगर आपको यकीन हो कि नहीं कैमरा बिल्कुल सही है, फिर आप कहें ये सब अहमक है, मैं तो नहीं हूं, पता नहीं तो है या नहीं, भाई इनमें अकल नहीं है, इन्हें समझ में नहीं आ रहा वहां कैमरा, मुझे तो पता है भाई, अगर आप ही को बावर हो जाए गिरामन और कातबीन है, आसार बताएं, पता नहीं बात पहुंचे नहीं पहुंचे। ऐसा लेकिन अभी फितरत है इंसान, जब तक उस पर फिशार ना हो वो जेर फिशार नहीं आता। ऐसा लेकिन अभी फितरत बताती तकाजे। अब कुछ ऐसे थे जिन्हें यकीन था कि जन्नत हुसैन के हाथ में है, पता नहीं बात पहुंचे नहीं पहुंचे। कुछ ऐसे थे जिन्हें यकीन था ये जवाना ने जन्नत के सरदार हैं, ये कसीमुन नारे वाल जन्ना के बेटे हैं, इन्हीं के हाथ में जन्नत दोजख का फैसला है। तो उन्होंने ये सोचा कि हम बजाय दुनिया में फना होने के हुसैन में क्यों फना ना हो जाए, समझते हैं ना फना होने के माने, तवज्जो हो जनाब। सैयद शहदा ने देखा दुनिया फानी है, मैं दुनिया में फना क्यों हूं, मैं अल्लाह में फना हो जाऊं, ना अल्लाह को सवाल ना हुसैन को सवाल। अब समझ में आया हुसैन लाजवाब क्यों है, क्योंकि हुसैन खुदा में फना हो गया। दुनिया है फानी, हुसैन तो खुदा में फना हो गए, हुसैन को जवाल नहीं, तो क्यों ना हुसैन में फना हो जाए। अब समझ में आए कि शहदाए करबला का तज़किरा हमेशा क्यों जारी है, क्योंकि वो भी दुनिया में फना नहीं हुए, वो हुसैन में फना हो गए। हुसैन को बका है तो इसलिए उनके साथ होने वाले शहदा को भी बका है। पता नहीं बात पहुंची नहीं पहुंची। जाने की गिरानी बका को देखिए, बका कहा है, जहां बका हो बस वहीं हो जाए, अकल तो यही कहती है। अब आप 1400 साल बाद आए हैं लेकिन आपको समझ में आ गया है बका हुसैन की, तो आपने क्या किया, आपने कहा यजीद पे लाना, हम तो हुसैनी हैं, क्योंकि हुसैन को बका है यजीद को फना। और अगर किसी को समझ में ना रहा कि यजीद को फना है या नहीं, तो जाए जरा शाम में जाके कब्र तलाश करे। अगर किसी को यजीद की कब्र मिल जाए اگر قبر مل جائے تو ٹھوکر مار کے اسے کہ اٹھ. جس حسین کو تو ختم کرنا چاہتا تھا وہ باقی ہے, تو مرا, تو فنا ہو گیا, حسین باقی ہے. اذان گرامی, اب سمجھ میں آیا, جب آپ شام جائیں تو جہاں یزید کی حکومت تھی, یزید کا سکہ تھا, یزید کا تخت تھا, یزید کا تاج تھا, یزید کی فوج تھی, آج اس یزید کا وہاں نام نہیں, اس کی قبر کا نشان نہیں. اور جہاں پہ بھی دمشق میں چلے جائیں نا, ہر جگہ لکھا ویلکم ٹو دا سٹی آف سیدہ زینب. سیدہ زینب کے شہر میں خوش آمدے. وہ جو قیدی تھی اس کا راج ہے, وہ جو بادشاہ تھا وہ غارت ہو گیا. بقا کن کی ہے؟ جن کی بقا ہے انہی کے ساتھ ہو رہا ہے. اب اگر آپ سے کوئی سوال کرے نا, مجلسوں میں اتنا کیوں جاتے ہو, تو فوراً کہیے گا بقا کے لیے. جو مجلسوں سے دور ہو جاتا ہے اسی کو فنا, اور جو مجلسوں میں آتے رہتے ہیں انہیں بقا ہے. خدا کی قسم ہمیں اندازہ نہیں, ایک جملہ کہہ رہا ہوں, مجھے تھوڑا بہت ادراک ہے, پروردگارہ مجھے معاف کر دے, میرے گناہوں کو معاف کر دے, میں بہت بڑا جملہ کہنے والا ہوں, مجھے معاف کر دے. عزیزانِ گرامی, اگر گناہ نہ ہو تو آپ اپنے خدا کی قسم آنکھوں سے دیکھیں کہ وہ جو آپ سے پہلے فرش عذاب پہ بیٹھتے تھے, جو قبروں میں چلے گئے ہیں, ان کی ارواح بھی یہاں بیٹھی ہے. میں جملہ کہہ گیا ہوں, بہت بڑا جملہ کہہ گیا, ان کی ارواح بھی آپ دیکھیں گے تو یہاں ہیں. کیوں؟ کیونکہ وہ حسینی تھے. جو حسینی ہو جائے, گنہگار بھی ہو تو بقا مل جاتی ہے, ان کی ارواح یہاں آتی ہے. وہ جو آپ سوچتے ہیں ہمارے باپ دادا اجداد چلے گئے اب نہیں ہیں, نہیں, وہ ہیں, آپ کو مجھے نظر نہیں آ رہے. بس جملے سن لیجیے گا. اجانے کے رامی, روزے عاشور, جب عصر عاشور میں لاشیں بکھرے ہوئے تھے نا, تو بیویاں خیموں میں تھیں, اور جب شام غریبہ آئی خیمے جل گئے, بیویاں باہر آئیں تو اس وقت اندھیرا چھا چکا تھا, بیویوں کو لاشیں نظر نہیں آ رہے تھے, انہیں پتا نہیں تھا کس کا لاشا کہاں پڑا ہے. لیکن جیسے ہی 11 محرم کا دن نکلا, تو مورخین کہتے ہیں جیسے ٹوٹی ہوئی تسبیح کے دانے بکھر جاتے ہیں, ویسے نبی کی آل بکھر گئے. کوئی بی بی کسی لاشے پہ چلے گئے, کوئی کسی لاشے پہ چلے گئے, کوئی بی بی تلاش کر رہی ہے میرا قاسم کہاں ہے, کوئی کہہ رہی ہے ہائے میرا علی اکبر, کوئی کہتی ہے میرا بھیا عباس کہاں ہے. ہر بیوی کسی نہ کسی لاشے کو تلاش کر رہی, لیکن روایت کہتی ہے دو ایسی بیویاں تھیں جو کسی لاشے پہ نہیں گئی, وہ دونوں بیویاں ایک ہی لاشے کے کنارے کھڑی رہی. جانتے ہو کون سی دو بیویاں تھیں؟ پہلی کا نام ہے زینب, جناب زینب کبرا سلامت کا ہے علیہا. ایک مرتبہ آئیں جناب سید الشہداء کے لاشے پہ, اگر دیکھ سکے تو میری طرف دیکھیے گا. روایت کے امام سجاد کہتے ہیں جب میری پھوپھی آئی نا میرے بابا کے لاشے پہ, تو ایک مرتبہ میرے بابا کا میری پھوپھی نے طواف کیا, طواف کرتی جاتی تھی اور روتی جاتی تھی. اور ایک مرتبہ مولا سجاد کہتے ہیں ایک نگینے کے برابر جگہ نہیں تھی میرے بابا کے جسم پہ جہاں میری پھوپھی بوسا دے سکتی. ایک نگینے کے برابر جگہ نہیں تھی مولا کہتے جہاں میری پھوپھی چوم سکتی, بوسا دے سکتی. تب میری پھوپھی نے طواف کیا, پھر ایک مرتبہ مدینے کا رخ کر کے کہا یا جدہ, یا رسول اللہ، اے میرے جد رسول خدا صلی اللہ علیہ ملیک السما، نانا آپ کے جنازے پہ ملائکہ آئے تھے، جنازہ پڑھنے، ہادا حسین مرمل بالدماء، نانا ذرا آ کے دیکھیں آپ کا نواسا حسین اتنے پتھر لگے ہیں کہ پورے لاشے پہ نشان ہے۔ چوتھے امام سے پوچھا مولا کتنے نشان تھے آپ کے بابا پہ، کتنے زخم آئے تھے؟ مولا نے کہا 1950 زخم آئے۔ کسی نے اعتراض کیا کہ مولا ایک جسم پہ اتنے زخم آ نہیں سکتے، مولا نے کہا میرے بابا کو جہاں کسی نے تلوار ماری تھی اسی جگہ دوسرے نے نیزہ مارا، کسی نے تیر مارا، کسی نے پتھر مارا۔ رونے میں بخل نہ کیجیے، گرمی کی شدت بہت زیادہ ہے لیکن باہر سبینیں لگی ہیں نا، آپ کچھ ہی دیر میں پانی تو پی لیں گے، آپ کا کسی نے پانی تو بند نہیں کیا، کوئی آپ کو تماچا تو نہیں مارے گا، کوئی تازیانے تو نہیں مارے گا۔ ادرک مرنا، میں آج ہی ایک روایت دیکھ رہا تھا، امام باقر علیہ السلام سے روایت ہے، مولا فرماتے ہیں میرے دادا امام حسین کو ہر آدمی تلوار مار رہا تھا، جسے تلوار نہیں ملتی تھی وہ نیزہ مارتا تھا، جسے نیزہ نہیں ملتا تھا وہ تیر مارتا تھا، جس کے پاس تیر بھی نہیں تھا وہ لاٹھی سے مارتا تھا، جسے کچھ نہیں ملتا تھا وہ پتھر مارتا تھا۔ اب میرے جد بیچ میں کھڑے تھے، چاروں طرف سے لوگ مار رہے تھے، کہ جب مار رہے تھے نا میری پھپھی کھڑی دیکھ رہی تھی، کہ اتنے زخم تھے کہ جناب زینب پہچان نہیں سکی۔ جناب زینب نے آواز دے کے پوچھا انت اخی، کیا آپ میرے ماں جائے حسین ہیں؟ مولا حسین نے یہ نہیں کہا ہاں میں حسین ہوں، جانتے کیا کہا؟ ایک مرتبہ پلٹ کے خون صاف کر کے جناب زینب کو دیکھا اور آواز دے کے کہا یا زینب ارجعی الی الفستان، ارجعی الی الخیام، زینب خیمے میں واپس چلی جائیے، ابھی جب شمر میرا ماما اتارے گا، میرے سر کے بالوں میں ہاتھ ڈالے گا آپ سے برداشت نہیں ہوگا۔ ابھی وہاں گلستان میں بھی دو تین افراد بے ہوش ہو گئے تھے، میں سخت مسائل نہیں پڑھوں گا، بس ایک مرتبہ جناب مولا سجاد کہتے ہیں میری پھوپھی نے میرے بابا کا طواف کیا، پھر ایک مرتبہ زمین پہ بیٹھے رو کے کہنے لگی اماں آپ نے کہا تھا حسین کا بوسہ دے دینا، مولا بوسہ دیا آپ کی پھوپھی نے، مولا رونے لگے، میرے گھر دیکھیے گا، ہاتھ جوڑ کے میرے گھر دیکھیے گا، سارے من میں ایک مرتبہ دیکھے، مولا سجاد کہتے ہیں میری پھوپھی نے میرے بابا کے کٹے ہوئے گلے پہ لبوں کو رکھا کہ اما گوا رہنا۔ کٹے ہوئے گلے پہ لبوں کو رکھا، اجرب مرد، میں تمام کر دیتا ہوں، میں یہی تمام کر دیتا ہوں، لیکن نہیں، یہاں مصائب تمام نہیں ہوتے، سنیں گے مصائب، اب آپ برداشت نہیں نا کر پا رہے ہیں، میرے بھائی وہاں پہ برداشت نہیں کر پا رہا، سنیں گے، ہاتھ جوڑ کے کہہ رہا ہوں اگر میری طرف متوجہ ہو، میں نے کہا تھا دو بیویاں جو کسی لاشے پہ نہیں گئے، پہلی جناب زینب، جانتے ہیں دوسری بیوی کون ہے؟ دوسری بیوی کا نام ہے رباب، جناب رباب بھی کسی لاشے پہ نہیں گئے، جانتے ہیں جناب رباب نے کیا کیا؟ اگر دیکھ سکے تو دیکھیے گا، نہیں تو آنکھیں بند کر کے تصور کیجیے گا۔ روایت کے الفاظ ہیں جناب رباب کے ہاتھ پسے گردن بندے تھے، بی بی کے دونوں ہاتھ پسے گردن بندے تھے، بندے ہوئے ہاتھوں کے ساتھ جناب رباب آ گیا، رو رو کے بی بی کی آنکھیں پتھرا گئی تھی۔ ایک مرتبہ جناب رباب نے مولا حسین کا لاشا دیکھا، ایک جملہ کہا میرے سرتاج حسین، میرے آقا حسین، میرے مولا حسین، میرے ہاتھ پسے گردن بندھے ہیں، اگر ہاتھ کھلے ہوتے میں اپنے ہاتھوں سے آپ کے لاشے پہ سایہ کرتی، اگر میرے سر پہ چادر ہوتی میں چادر اتار کے آپ کو کفن دے دیتی۔ مولا میرے پاس آپ کی دو نشانیاں تھیں، ایک علی اصغر تھا، دوسرے سکینہ۔ مولا میں نے اپنا اصغر آپ پہ قربان کر دیا، جب موقع ملے گا سکینہ بھی قربان کر دوں گی۔ مولا میں جانتی ہوں آپ کو شہادت سے پہلے پانی نہیں پلایا گیا، مولا میں قسم کھا کے کہتی ہوں جب تک زندہ رہوں گی کبھی ٹھنڈا پانی نہیں پیوں گی۔ بی بی نے دوسرا جملہ کہا، مولا آپ کے لاشے کو دھوپ میں چھوڑ کے جا رہی ہوں، میں وعدہ کرتی ہوں جب تک زندہ رہوں گی سائے میں نہیں بیٹھوں گی۔ آخری جملے سنے، اب میرے سینے میں بالکل طاقت نہیں ہے، مجھ میں پڑھنے کی طاقت نہیں، آپ میں رونے کی طاقت نہیں۔ سنے کہ جناب رباب نے کیا کہا، کہ مولا جب تک زندہ رہوں گی میں کبھی سائے میں نہیں بیٹھوں گی۔ بی بی نے معمول بنا لیا، جیسے ہی صبح ہوتی بی بی ایک کوزے میں پانی لیتی، جا کے دھوپ میں رکھ دیتی، خود بھی دھوپ میں بیٹھ جاتی، جب وہ کوزے کا پانی گرم ہوتا گرم پانی پیتی جاتی، دھوپ میں بیٹھی رہتی، ایک ہاتھ سر پہ رکھتی کہتی واہ حجاب، دوسرا ہاتھ سینے پہ مارتی کہتی واہ حسین۔ بس بھائی، ایک مرتبہ شام سے رہائی ملی بی بیوں کو، جب رہائی ملی نا تو جناب زینب کبری سے امام سجاد نے کہا، پھوپھی اماں سب بیویوں سے کہتے ہیں صبح تیار رہیں، ہم لوگ کل صبح مدینے واپس چلے جا رہے ہیں۔ جب فجر کی نماز کے بعد امام سجاد نے پوچھا، پھوپھی اماں کیا بیویاں تیار ہیں؟ جناب زینب نے کہا، بیٹا سجاد ساری بیویاں تیار ہیں، لیکن آپ کی ماں رباب کا کچھ پتہ نہیں، نہ جانے آج صبح فجر سے کہاں چلے گئے۔ مولا سجاد نے کہا، پھوپھی اماں میرے ساتھ چلے، ہم راستے سے ماں کو لے لیں گے، مجھے پتا میری ماں کہاں گئی۔ جب چلے مولا سجاد تو جناب زینب نے کہا، بیٹا سجاد یہ راستہ تو زندان کو جاتا ہے۔ کہا، پھوپھی اماں میری ماں زندان کی ایک چھوٹی سی قبر سے ودا کرنے گئی ہیں۔ جیسے ہی بیویاں زندان میں آئے، دیکھا جناب رباب ایک چھوٹی سی قبر سے ایسے لپٹ کے رو رہی ہیں جیسے ایک ماں بچے سے لپٹ کے روتی ہے، اور رو رو کے کہہ رہی ہیں، سکینہ سکینہ اٹھو، ہم مدینے جا رہے ہیں، بیٹی تمہیں سب سے زیادہ شوق تھا وطن واپس جانے کا، سکینہ اٹھو۔ مولا سجاد سے برداشت نہیں ہوا، مولا نے اپنی ماں کا ایک بازو پکڑا، جناب زینب نے دوسرا بازو زمین سے اٹھا، جناب زینب نے کہا، رباب مرنے والوں کے ساتھ مر نہیں جاتے، رباب چلو ہم مدینے جا رہے ہیں، میں نے سارا مسائل چھوڑ دیا، اب آپ میں برداشت کی طاقت نہیں رہی، آپ تھک گئے ہوں گے نا، جانے کے نام ایک مرتبہ چلے مدینے واپس، پہلے کربلا گئے پھر مدینے آئے۔ جب مدینے آ گئے نا تو معالی سبتین میں شیخ محمد مہدی معظم درانی نے لکھا کہ صرف چار مہینے زندہ نہیں جناب رباب، بس بی بی کا معمول تھا صبح ہوتے دھوپ میں بیٹھ جاتے تھے، پانی گرم رکھتی وہی پیتی رہتی، روتی رہتی، ہائے میرا علی اصغر مارا گیا، ہائے میرے مولا مارے گئے۔ اجرک عمر اللہ، میں نے آخری جملے پیش کرنے ہیں، میرے نظر دیکھیے گا، آخری جملے پیش کر رہا ہوں، بس میں بات میں طاقت نہیں ہے، آخری جملے سن لیجیے۔ ایک دن جناب زینب نے کہا، بیٹا سجاد اپنی ماں رباب سے کہے سائے میں آ جائے، سجاد آپ کی ماں رباب بہت بیمار ہو گئی ہے، مسلسل گرمی میں دھوپ میں بیٹھی رہتی ہیں، سر کے سارے بال سفید ہو گئے، سجاد رباب کی کمر ٹوٹ گئی ہے،
ایک مرتبہ امام سجاد آکا مادر گرامی سائے میں آ جائیے، آپ کا بیٹا آپ سے درخواست کرتا ہے سائے میں آ جائیں۔ جناب رباب نے کہا بیٹا سجاد، میں نے آپ کے بابا سے کربلا کی تپتی ریت پہ وعدہ کیا تھا، میں کبھی سائے میں نہیں جاؤں گی، میں سائے میں نہیں جاؤں گی۔ جناب سید سجاد نے کہا مادر گرامی، اب آپ کا بیٹا نہیں، آپ کا امام آپ سے کہہ رہا ہے سائے میں آ جائیے۔ پھوپھی اما میری ماں کا بازو پکڑے،
ایک بازو جناب زینب نے پکڑا، دوسرا بازو مولا سجاد نے جناب رباب کو زمین سے اٹھایا۔ جیسے ہی زمین سے اٹھایا جناب رباب نے ہاتھ بلند کیے کہ پروردگارا میرے وعدے کی لاد رکھ لے،
ہاتھوں کو بلند کیجیے۔ میں مختصر سے دعا کر رہا ہوں، بس دو جملے، صرف دو جملے، ایک واسطہ بولے پروردگارا، واسطہ اس لہجے کا جب اسیروں کا قافلہ شام سے کربلا پہنچا، تین دن تک وہاں رہے، تین دن تک بیبیاں مولا سجاد کے ساتھ کربلا رہے۔ ہاتھوں کو بلند کر اپنی اپنی حاجات طلب کر لیجیے گا، ایک صرف صرف واسطہ دے رہا ہوں۔ جب چہروں پہ پہنچی نا بیبیاں کربلا، تو جناب زینب نے آواز دے کے پوچھا، بیٹا سجاد میرے بھائی کی خبر کہاں؟ امام سجاد نے اشارہ کیا، یہاں میرے بابا۔ ساری بیویاں گر گئیں، جناب زینب دھاڑے مار مار کے رونے لگی۔ امام سجاد سمجھ گئے میری پھوپھی اگر میں نے نہ روکا تو روتے روتے مر جائے۔ مولا نے پھوپھی کا بازو تھاما کا، بس کیجیے پھوپھی اما، بس کرے، سب بیویوں کو میں منع کر رہا ہوں اور نہیں رو۔ بیویاں چپ ہو گئی، مولا کا حکم تھا۔ جناب زینب نے خود ہی پوچھا، بیٹا سجاد یہ میرے بھائی کے ساتھ والی قبر کس کی ہے؟ مولا سجاد نے کہا، پھوپھی اما یہ میرے بھیا علی اکبر کی قبر ہے۔ ساری بیویاں دوبارہ قبر پہ گر گئیں، پھر رونے لگے۔ مولا سمجھ گئے کہ ابھی وہاں نہیں تو یہاں پہ کوئی شاید نکال نہ کر رہا، پھر بازو تھاما کہ پھوپھی اما بس کرے۔ پھر گنجے شہدا میں ایک ایک کی قبر بتائی، ہاتھ بلند کر کے ایک واسطہ دے رہا ہوں، ایک ایک کی قبر بتائی مولا سجاد نے، یہاں آن محمد بھی ہے، یہاں قاسم بھی ہے، سب کا۔ جناب زینب نے کہا، بیٹا سردار آپ نے سب کی قبروں کا نشان بتا دیا لیکن میرے بھیا عباس کی قبر کا نشان نہیں بتا۔ بیٹا میرے بھائی کی قبر کہاں؟ عباس کی قبر کہاں؟ امام سجاد علیہ السلام نے کہا، پھوپھی اما میرے چچا کی قبر فرات کے کنارے ہے، میرے ساتھ چلے، میں لے چلو، میرے تک دیکھیے گا، ہاتھ بلند کر کے بابا حقائق کے واسطہ جو مانگیں گے مل جائے گا، مجھے بھی دعا میں یاد رکھیے گا، میرے تک دیکھیے گا۔ مولا سجاد نے کہا، پھوپھی اما میرے چچا کی قبر فرات کے کنارے ہے، ساتھ چلے میں لے جاؤں۔ جب جانے لگے نا مولا سجاد چلے، بیویاں پیچھے بھی جناب زینب آ گئے، جناب زینب نے سب بیویوں کا راستہ روک دیا کہ بیویوں رک جاؤ، میرے بھیا عباس کو سب کچھ بتا دینا، بتا دینا ہم شرابی کے دربار گئے تھے، بتا دینا ہمیں تازیانے مارے گئے تھے، بتا دینا ہمیں کوفہ اور شام کے بازاروں میں لے گئے تھے، سب کچھ بتا دینا، لیکن بیویوں مت بتانا، مت بتانا، سکینہ شام میں رہ گئے، میرے بھائی کی غیرت برداشت نہیں کرے گی۔ پروردگارا باب الحوائج کا واسطہ، کسی کی حاجت کو رد نہ فرما، صاحب الزمان کے ظہور میں تعجیل فرما، دشمنان اہل بیت کو نیست و نابود فرما، پروردگار مومنین کی حفاظت فرما، اس امام بارگاہ کی بانیان کی توفیقات میں اضافہ فرما، ہم سب کی عاقبت بخیر فرما، ہمارے مرحومین کے درجات بلندتر فرما، ان کی قبروں کو منور فرما، ہمیں اور ہمارے مرحومین کو اہل بیت کی شفاعت نصیب فرما۔ بس بھائی میں اور کوئی واسطہ نہیں دوں گا، پروردگار ہمارے گنہگار آنکھوں کو امام زمانہ کا ظہور دیکھنا نصیب فرما، پروردگار جہاں جہاں مومنین بسیں کے جان مال عزت آبرو کی حفاظت فرما۔ ربنا تقبل منا انك انت السميع العليم بحق محمد ما عليه الطيبين الطاهرين المعصومين يا حسين.